नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र हिंसेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका औषधि 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ।
ओहो, मास्क नलगाई कता हो?
बजारतिर निस्केको मास्क यता बगालीमा बोकेर हिँडेको छु त।
ल, मास्क बोकेर मात्रै कहाँ हुन्छ र, नाक छोपिने गरी लगाउनु पर्छ नि। मैले लगाएको मास्कले तपाईँको सुरक्षा गर्छ अनि तपाईँले लगाएको मास्कले मेरो सुरक्षा गर्छ क्या?
हामी सबैले कुरा बुझेर मास्क मात्रै लगाउँ भने पनि कोरोनाबाट जोगिन मद्दत गर्दो रहेछ। आजबाट म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन अनुरोध गर्छु।
नियमित रूपमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने गरेमा हामी कोरोनाबाट बच्न सक्छौँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
आजको कार्यक्रममा हामी महिला विरुद्ध हुने सबै प्रकारका विभेद अन्त्यका लागि संयुक्त राष्ट्र संघीय महासन्धि सिडले लैङ्गिक समानता, हिंसा निवारण तथा महिला सशक्तिकरणमा नेपालले गरेका प्रयासमा महत्वपूर्ण रूपले मार्गनिर्देश गरेको सेरफेरमा केन्द्रित रहेर कार्यक्रम प्रस्तुत गर्दैछौ। सन् 1991 नेपालले महिलाहरूको अन्तर्राष्ट्रिय अधिकार पत्रको रूपमा चिनिने यस सन्धिमा हस्ताक्षर गरी अनुमोदन गरेको थियो। कानूनी रूपमा बाध्यकारी यस महासन्धिमा नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणको क्षेत्रमा देशले गरेको प्रयासहरूका बारेमा प्रत्येक 4 वर्षमा प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ। प्रतिवेदन पेश गरे पश्चात सिडले लैङ्गिक समानता प्रवर्धन गर्ने कार्यमा देशले गरेका प्रयासहरूलाई प्रशंसा गर्दै थप गर्नुपर्ने कार्यहरूका लागि सुझाव दिने गर्छ, जसलाई निष्कर्ष सुझाव भनिन्छ। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सिड के हो भन्ने बारेमा अलिकति चर्चा गरौं। 18 डिसेम्बर 1979 संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित महासन्धि हो। यो महासन्धि आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक र राजनीतिक अधिकारहरू पुरुष र महिलाले समान रूपले उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न बनेको अन्तर्राष्ट्रिय कानून हो। यस महासन्धिमा संयुक्त राष्ट्रसङ्घका 189 सदस्य राष्ट्रहरूले अनुमोदन गरेका छन्। सिड कमिटीमा उच्च नैतिक मर्यादा तथा क्षमता भएका विशेषज्ञहरू मध्येबाट 23 सदस्य निर्वाचित हुनेछन् र उनीहरूले पक्ष राष्ट्रहरूको महासन्धिको कार्यान्वयनको अवस्थाको बारेमा अनुगमन गर्दछन्। यो महासन्धि महिलाहरूको अन्तर्राष्ट्रिय अधिकार पत्रको रूपमा समेत रहेको छ। नेपालले 22 अप्रिल 1991 तदनुसार 5 चैत्र 2048 अनुमोदन गरेको हो। सिडको प्रस्तावना सहित 30 धारा र 6 भागमा बाँडिएको छ। भाग 1 को धारा 1 देखि 6 सम्म अभिभेद, परम्परागत लैङ्गिक धारणा, बेचबिखन तथा यौन शोषण विरुद्धको अधिकार रहेको छ। यसैगरी भाग 2 को धारा 7 देखि 9 सम्ममा सार्वजनिक तथा राजनैतिक जीवनमा सहभागिताको अधिकार र राष्ट्रियता सम्बन्धी अधिकार रहेको छ। यसैगरी भाग 3 को धारा 10 देखि 14 सम्ममा आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगारी र ग्रामीण महिलाहरूको अधिकार रहेको छ। भाग 4 को धारा 15 र 16 कानुनी समानता, विवाह तथा पारिवारिक सम्बन्धको अधिकार रहेको छ। भाग 5 को धारा 17 देखि 22 सम्ममा पक्षीय राष्ट्रहरूले प्रतिवेदन पेश गर्ने प्रक्रियाको बारेमा उल्लेख गरिएको छ भने भाग 6 को धारा 23 देखि 30 सम्ममा पक्षीय राष्ट्रहरूको प्रतिबद्धता र महासन्धिको प्रशासनिक पक्षहरू उल्लेख गरिएको छ। नेपालले आफ्नो 6 आवधिक प्रतिवेदन सन् 2018 बुझाएको थियो। त्यस उपर समीक्षा तथा छलफल पश्चात लैङ्गिक समानताका लागि थप सुझाव दिएको थियो। उक्त सुझाव अनुसार नेपालले कानुनी, संरचनागत तथा कार्यक्रम स्तरमा धेरै काम गर्नुपर्नेछ। अर्को आवधिक प्रतिवेदन सन् 2022 पेश गर्दा अहिले दिइएका सुझावहरू अनुसार कस्ता कस्ता प्रयासहरू भए भन्ने बारेमा विस्तृत विवरण दिनुपर्ने हुन्छ। 6 प्रतिवेदन उप आएका निष्कर्ष सुझावहरूमा प्रादेशिक तथा स्थानीय सरकारहरूले लैङ्गिक समानताका लागि गर्नुपर्ने कार्यहरूको सुझाव पनि संलग्न छन्। अहिले प्रदेश सरकार आगामी वर्षका लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा रहेको र सिडले दिइएका सुझाव अनुसार महिला तथा बालिकाहरू सम्बन्धी कार्यक्रम वार्षिक योजनामा समावेश गर्न सकेमा लैङ्गिक समानता प्रवर्धन हुने नै भयो। साथै सिडमा पेश गरिने आगामी आवधिक प्रतिवेदनको माध्यमबाट नेपालले गरेका लैङ्गिक समानता तथा महिला उत्थानका प्रयासहरू विश्व समुदायमा आज देखाउने र समतामूलक समाजको लागि प्रतिबद्धता जाहेर गर्ने महत्वपूर्ण अवसर पनि हो। त्यसैले आजको कार्यक्रममा हामी प्रादेशिक वार्षिक योजनामा लैङ्गिक मूल प्रवाहीकरण सिडले नेपाललाई दिएका सुझावहरूको आन्तरिकीकरण गर्नका लागि प्रदेश सरकारका सरकारवालाहरूले व्यक्त गर्नुभएका हाम्रा प्रादेशिक नीति तथा कार्यक्रम र नेपाल सरकारले गर्दै आएका कामहरूको बारेमा भएको छलफल प्रस्तुत गर्नेछौँ। महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सिट सम्बन्धी उच्चस्तरीय परामर्श बैठक प्रादेशिक वार्षिक कार्ययोजनामा लैङ्गिक मूल प्रवाहीकरण सिट प्रक्रिया र नेपाललाई दिइएका सुझावहरूको बारेमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव इन्दु घिमिरेद्वारा व्यक्त भनाई
कतिपय कामहरू चाहिँ मल्टिपल स्टेक होल्डरको सँगसँगैको रेस्पोन्स चाहिन्छ, त्यसले मात्रै गर्न सक्छ, त्यसमा हाम्रो कोअर्डिनेसनको भूमिका रहन्छ। र
यसै गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माद्वारा व्यक्त गरिएका भनाइहरू, साथै आर्थिक तथा योजना मन्त्रालयका सचिव रमेश कुमार केसीद्वारा व्यक्त भनाई र महिला विरुद्ध हुने सबै प्रकारका विभेद अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घीय महासन्धि सिडका सदस्य वन्दना राणाजीसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौँ। अब यहाँनिर मानवाधिकार समाचार। साथी संस्था र इन्सेकको आयोजनामा प्रादेशिक वार्षिक योजनामा लैङ्गिक मूल प्रवाहीकरण सम्बन्धी उच्चस्तरीय परामर्श बैठक वैशाख 14 गते सम्पन्न भयो। कार्यक्रममा संयुक्त राष्ट्रसङ्घ महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सिड कमिटिका सदस्य तथा साथी संस्थाका संस्थापक वन्दना राणाले सिडको महत्व र सिडले नेपाललाई दिएका सुझावहरूको आन्तरिकीकरण गर्ने बारे सरकारवालाहरूसँग छलफल गर्नुभएको थियो। छलफलको क्रममा उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा महिलाहरूका लागि ल्याइने योजनामा सिडले नेपाललाई दिएको सुझावलाई के कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनुभएको थियो। इन्सेकको आयोजना तथा मानवाधिकार समूह बन्दीपुरको संयोजनमा वैशाख 16 गते बन्दीपुर गाउँपालिका चारमा आवासको अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ। अब यहाँनिर मानवाधिकार गीत। मानवाधिकारको प्रचार प्रसारले जनता आफ्नो अधिकारप्रति सचेत र जागरूक भएका छन्। इन्सेकले जनताको अधिकारबारे सुसूचित गर्ने कामलाई आफ्नो कर्तव्य ठानी मानवाधिकार सम्बन्धी कार्यक्रम उत्पादन गरी प्रसारण गर्दै आएको छ। स्थानीय र प्रादेशिक स्तरमा मानवाधिकारका सवाललाई उठाउन र नागरिकलाई थप सुसूचित गर्नका लागि मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको स्थानीय प्रसारण आवश्यक ठानिएको हो। यसै अनुरूप हामीले विभिन्न विषयहरूमा रहेका स्थानीय स्तरका सवालहरूलाई उठान गरी नीति तथा योजना र कार्यक्रमहरूको के कस्तो अवस्था रहेको छ भन्ने कुरालाई समेत उठान गर्ने जमर्को गरिरहेका छौँ। यहाँहरूको घरगाउँ छिमेक आफन्तहरूमा कहीँ कतै मानवाधिकारका उल्लङ्घनका घटनाहरू, लैङ्गिक हिंसा, महिलामाथि अमानवीय व्यवहारहरू जस्ता घटनाहरूको बारेमा हामीलाई समेत जानकारी गराउन सक्नुहुन्छ।
रोक्नुहोस् रोक्नुहोस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा सातजना, त्यसमाथि वृद्ध र केटाकेटी पनि। आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त।
त्यो त हो, सरी सर।
बिरामी, बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिड भाडबाट टाढै राखौँ। चाड पर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रममा अब महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सिट सम्बन्धी उच्चस्तरीय परामर्श बैठक प्रादेशिक वार्षिक कार्ययोजनामा लैङ्गिक मूल प्रवाहीकरण सिट प्रक्रिया र नेपाललाई दिइएका सुझावहरूको बारेमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव इन्दु घिमिरेद्वारा व्यक्त विचार। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केदारनाथ शर्माद्वारा व्यक्त गरिएका भनाई, आर्थिक तथा योजना मन्त्रालयका सचिव रमेश कुमार केसीद्वारा व्यक्त भनाई र महिला विरुद्ध हुने सबै प्रकारका विभेद अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घीय महासन्धि सिडका सदस्य वन्दना राणासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ।
कतिपय अन्डर रिपोर्टिङ पनि होला, त्यो रिपोर्ट पहिले रिपोर्टिङ नभएको हुनसक्छ र परदेशको हकमा खास गरी मुख्यमन्त्री कार्यालयको तर्फबाट कुरा गर्दा कतिपय कामहरू चाहिँ मल्टिपल स्टेक होल्डरको सँगसँगै रेस्पोन्स चाहिन्छ, त्यसले मात्रै गर्दछ, त्यसमा हाम्रो कोअर्डिनेसनको भूमिका रहन्छ र यहाँ भएका कतिपय तालिमका कार्यक्रमहरू छन् हामीसँग आगामी आर्थिक वर्षमा राख्ने सम्भावना धेरै छ। हामी अन्तर्गत गण्डकी परदेश प्रतिष्ठ प्रतिष्ठान छ, त्यो अन्तर्गत हामीले धेरै तालिमहरू राख्छौँ र यसपालि पनि न्यायिक समितिलाई ओरिएन्टेसन गर्ने र गरि पनि राखेका छौँ। न्यायिक समितिको कुरा आएको छ, पालिकाको हामीले ओरिएन्टेसन गर्ने हाम्रो मुख्य न्यायाधिपतिको कार्यालयले पोर्सालाई हामीले गरिरहेछौँ। कतिपय कुरा रिपोर्टिङ पनि नभएका हुनसक्छन्, यी कुरा गर्छन् र पालिकामा रहेका अरू अरूलाई पनि ट्रेनिङ दिने, जस्तो जेसी पोलिसी बनाइसकेर हाम्रो यसपालि जेसी ओरिएन्टेसन पालिकाहरूमा हुँदै थियो, बाई द वे अब यसले गर्दा केही डिस्टर्बेन्स आउँछ, सबै पालिकामा जेसीको ओरिएन्टेसन गर्ने भनेर हामीले कन्सल्ट्यान्टहरू नियुक्त गरेर पठाइसकेका पनि छौँ जेसी ओरिएन्टेसनको लागि। र जिआरबीको कुरा गर्दा हामीले अहिले अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहलाई तिनवटालाई हुने गरी नै जिआरबीको एउटा निर्देशिका ल्याउँदैछ, त्यसलाई वेट गरिरहेछौँ। हाम्रो ड्राफ्ट भएको हुँदा भइसकेकोलाई पनि हामीले फाइनल गर्न सकेनौँ, एउटै मात्रै एउटै स्ट्यान्डर्डमा लागु हुनुपर्छ भन्ने हिसाबले, र अरू कानुनहरू निर्माण गर्ने क्रममा र कानुनको यसपालि हामीले कानुनहरूको आउने आर्थिक वर्षमा प्रदेशले बनाएका कानुनहरूको अडिट गर्ने एउटा लिगल अडिट भनेर प्रोग्राम पनि राख्ने गरी प्रस्ताव गरेका छौँ। त्यसमा अब हामीले त्यो दृष्टिकोणबाट यी कानुनहरू वास्तवमा त्यसरी लङ्गी मात्रै छन् कि छैनन् भन्ने, किन भन्दा फर्स्टली चाहिँ ड्राफ्ट भयो, पारित भइसक्यो, अब त्यसपछि अब हामीलाई टाइम छ, किन भन्दा सुरुमा काम गर्नु पर्थ्यो सरकारले, जसरी पनि कानुन चाहिएको थियो त्यो दृष्टिकोण पुग्यो पुगेन आफ्नो ठाउँमा छ, नपुग्न पनि सक्छ कतिपय कानुनमा। त्यसैले यसपालि लिगल अडिट गर्दा हामीले त्यो दृष्टिकोणले हामी पक्कै हेर्छौँ, हामीले लिगल अडिट गर्ने चाहिँ हामीले प्रोग्राम राखेका छौँ नेक्स्ट इयरको लागि। त्यसरी यसमा पनि हामी त्यति पछाडि छौँ जस्तो लाग्दैन मलाई। र अरू कुराहरू हाम्रो सामाजिक विकास मन्त्रालयबाट आइसकेछ कतिपय कुराहरू, र कानुन बनाउने कुरामा त अब बन्ने कानुनमा त त्यो अब बन्ने कानुनमा स्वाभाविक ढङ्गले हिजौँ र हिजोकै कानुनमा पनि हामी नहेरेको ठाउँ छैन, हामी त्यो दृष्टिकोणले चाहिँ रेस्पोन्सिभ छौँ, तर कतिपय कुराहरू नभएका कुरालाई अडिट मार्फत हामीले त्यसलाई इन्डोर्स गर्ने गरी लैजान्छौँ।
त्यसमा फेरि गण्डकी परिसरको कार्यवाही नियमावली अनुसार कानुन बनाउने क्रम हाम्रो मन्त्रालय सबै मन्त्रालयसँग सम्पर्क, तर अन्य मन्त्रालयको अधिकार क्षेत्रतिर परेको कानुन हाम्रो मन्त्रालयले बनाउँदैन। र यो कार्यवेदनामा दिएको मिटरपट्टि सातवटा ठाउँमा चाहिँ हाम्रो मन्त्रालयले र पहिलो यो संवैधानिक र विधायक संरचनाको विविधकारी कानुनको सन्दर्भमा लैङ्गिक विभेद नियन्त्रण गर्ने सम्बन्धी कानुनको उठान सामाजिक मन्त्रालय हुनुपर्छ। कानुन गठकरी पनि आन्तरिक मात्र कानुन मन्त्रालयले पनि राखिएको छ, प्रदेश मन्त्रीबाट त्यसरी आएको छ। मैले के निवेदन गर्न चाहन्छु भने लैङ्गिक विभेदको अहिले कानुन नीति जे भन्छ सामाजिक मन्त्रालय सामाजिक विकास मन्त्रालय आउनुपर्छ, त्यसमा कानुन राखिदिने फेरि पोजिटिभ हुने कुरो आन्तरिक मन्त्रालय हुनसक्छ। त्यसले गर्दाखेरि त्यसमा राख्नुपर्ने भने सामाजिक मन्त्रालयलाई पनि जोड्नुपर्छ, होइन भने त्यो प्योरली अध्ययन गर्ने लैङ्गिक विभेद कानुन छन् कि छैन के चाहिन्छ भन्ने कुरो सामाजिक विकास आउनुपर्छ, त्यहाँको सहजीकरण सम्बन्धगत कुरा आन्तरिक मन्त्रालय अगाडि हुन्छ। अब बुधा नम्बर दुईको विषय पीडितहरूलाई प्रभावकारी न्यायको प्रत्यावधि गर्ने विषयमा आन्तरिक मन्त्रालय हो, परस्पर अधिकारले आन्तरिक मामिला मन्त्रालय अन्तर्गत पर्ने भएको कार्यको समस्या छैन। गर्नुपर्ने कार्यमा प्रशासनलाई पनि निर्देशन दिने भनेको कारणले गर्दा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने छ भन्ने विषय अहिलेको संविधान र अहिलेको कानुनको अभाव टेक्निकली अप्ठ्यारो छ, यो मैले यहाँ निवेदन गर्न चाहेँ। र सामाजिक महिलाहरूलाई न्यायमा पहुँचको जानकारी दिने कार्यक्रम तर्जुमाको विषयमा अहिले मुख्यमन्त्री कार्यालयको सचिव भनिसक्नु भएको छ, यसमा हामी छौँ, सम्भवतः यसमा आगामी वर्षको कार्यक्रम राख्न सक्छौँ, त्यसमा आपत्ति छैन, हामी गर्नै सक्ने विषय हो। र नम्बर चारको उदाहरणको सन्दर्भमा दोहोऱ्याउने भूमिका र हानिकारक अभ्यासको सन्दर्भमा सामाजिक सामाजिक विकास मन्त्रालय हाम्रो मन्त्रालयको भूमिका छ, यो पनि मैले अगाडि भने कानुन मन्त्रालय गर्ने काम त्यताबाट आउनुपर्छ। र मैले सामाजिक विकासको साथीले भनिसक्नु भएको छ, मैले बुझेसम्म लैङ्गिक हिंसा निवारण सम्बन्धी नीति र लैङ्गिक समानता कायम गर्ने नीति बनाउने क्रममा छ जस्तो मैले बुझाएको छु, अब उहाँले भन्ने कुरा आधिकारिक होला, यो दुईवटाले सम्पूर्ण गर्छै गर्दैन मैले भन्न सक्नु, तर चारको चारै नम्बर बनाएको पनि दुईवटा मन्त्रालय भनेका छौँ, निर्देशिका तर्जुमा गर्ने विषय आउँछ, क्याबिनेट जानुपर्ने हाम्रो मन्त्रालयमा आउँछ, क्याबिनेटमा जानुपर्ने विषय सामाजिक विकास मन्त्रालयले आफै गर्न सक्छ, क्याबिनेट जानुपर्ने निर्देशिका खालको रहेछ भने हाम्रो मन्त्रालयबाट आउँछ, त्यो विषय हामी सम्झौँ। र छ नम्बरको तेस्रो नम्बर बनाएमा शोषणमा परेका यौन कर्मीहरूको लैङ्गिक संवेदनशीलता र मनको निर्भर आवश्यक सुरक्षा र सहयोग प्रदान गर्ने भन्ने सन्दर्भमा प्रहरीसँग जोडिएको विषयमा हामी छौँ, यो निर्देशन गर्ने भन्ने विषय ठाकुर कुरो भएन, हामी गरिराखेका पनि छौँ, काम भइराखेका पनि छ, र विडम्बनाको हाम्रो त्यस्तो कुरो आएको छ, सुरक्षा गर्नेबाट यस्तो भयो भन्ने कुरा होइन, हामी बढी सम्झना छौँ। गण्डकी बजार सन्दर्भमा शान्त छ, सुन्दर छ, सभ्य छ भन्ने बुझिरहेको छ हामीले, तर त्यस्तो घटना आएको छैन। त्यो घटना आयो भने हामी त्यस्तो गर्छौँ। मैले निर्देशन नगर्दा नगर्दै पनि गर्दा गर्दै पनि हाम्रो काममा हामी अगाडि छौँ भन्नु छ। र मैले अन्तिममा भने तर बडा महत्त्वपूर्ण विषय यहाँ आएको रहेछ, प्रदेशसम्म दुईका साथीहरू कसरी राख्नुभयो, आठ नम्बरको नागरिकता विषय, नागरिकताविन महिलाको लागि परिघटा नागरिकताको वितरण गर्ने विषयमा आन्तरिक माध्यमबाट कानुन प्रावधानमा यो अधिकार छैन, एकदम क्लियर कट हुनु पर्ला। नागरिकता टोली खटाउने काम गृहमन्त्र काम केन्द्रीय तहमा महिला बालबालिकासँग ज्येष्ठ नागरिक समाज कल्याण मन्त्रालयसँग जोडिएको कारणले गर्दा त्यहाँ पनि केन्द्र गृह मन्त्रालयको साथीहरूले यहाँ सुत्नु पर्ला। र यहाँ आउनुभन्दा अगाडि गृह मन्त्रालयमा बसेको कारणले गर्दा गृह मन्त्रालयको नीति टाढो नागरिकता टोली खटाउने नीति छैन। र नागरिकता ऐन नआएसम्म यो विषयमा गाउँमा गएर केही हुनेवाला पनि छैन। पहिला नागरिकता ऐन हुनु पऱ्यो, गृह मन्त्रालय कन्भिन्स हुनु पऱ्यो, अनि बल्ल टोली जानु पऱ्यो। टोली जाँदा के डकुमेन्ट चाहिन्छ भन्ने कुरा ऐनले भनिदिन्छ, किनभने आमको नाम नागरिक दिनुपर्छ भन्ने इस्यु छ, महिलालाई दिनुपर्छ भन्ने इस्यु छ। यो विषय यहाँ धेरै राखिएको छ। अब प्रदेश नम्बर दुई त आठवटा जिल्ला प्रशासनको आएर टोली खट्ने भनेर यो आन्तरिक महिला मन्त्रालयले खट्ने टोली खट्ने विषय होइन, एकदम क्लियर हुनुपर्दा है। यसमा केन्द्रबाट आयो भने त्यसमा सहजीकरण गर्ने जुन आन्तरिक महिला तथा कानुन मन्त्रालयको पार्ट छ, त्यसमा हामी यहाँहरूसँग सँगसँगै छौँ। यति कुराहरू मैले भन्दै पुनः
यो सिडोको कार्ययोजनालाई अब हाम्रो सङ्घीय संरचना अन्तर्गत कसरी लोकलाइजेसन गरेर अगाडि जानुपर्छ भन्ने विषयमा अब बहस हुनु जरुरी छ र हामी त्यस अन्तर्गत जानुपर्छ र अझै यस्ता हाम्रा समस्याहरूलाई स्थानीयकरण कसरी गर्ने र स्थानीय लेभलसम्म अब लैजानुपर्छ भन्ने विषयहरू हामीले ध्यान दिनुपर्ने देखिन्छ। विभेदका पक्षहरू केलाएर प्रतिवेदनको प्रारूप तयार भएको छ, भलै यसले हामीले सम्पूर्ण प्रतिनिधित्व गर्छ गर्दैन, हामीले यसलाई फाइनलाइज गर्दाखेरि हाम्रा विभेदका एरियाहरू क्षेत्रहरू र त्यसमा हामीले चाल्ने कदमहरू कार्ययोजनाहरू सबै पूर्णता हुने नै छन्। र आर्थिक मामिला तथा योजना मन्त्रालयको पर्सपेक्टिभबाट भन्दा हामी जेन्डर रेस्पोन्सिभ बजेटको हामी यसलाई निरन्तरतामा गइरहेका छौँ। लैङ्गिक उत्तरदायी बजेट प्रणाली हामी प्रदेशको बजेट निर्माण गर्दा त लागू गर्ने हाम्रो अभ्यास सुरु भइसकेको छ र हामी त्यसलाई स्थानीयमा स्थानीय तहहरूले पनि यो अनुसार आफ्नो बजेटहरू परिचालन गर्न हामी पहल प्रयास सहजीकरण गरिरहेका छौँ। चालु आर्थिक वर्षको हाम्रो यस प्रदेशको झन्डै झन्डै 34,85 करोडको बजेट हो र त्यसमा हामीले जिआरबीको पर्सपेक्टिभबाट हेर्दा 54% हामी चाहिँ प्रत्यक्ष तर्फ, 36% अप्रत्यक्षतर्फ र 10% तटस्थ बजेट भनेर हामीले लैङ्गिक उत्तरदायीको इन्डिकेटरमा समावेश गरेका छौँ। प्रत्यक्ष रूपमा आर्थिक मामिला तथा योजना मन्त्रालय यो लैङ्गिक विभेदका हिसाबले संलग्न भएको जस्तो नदेखिए तापनि सम्पूर्ण मन्त्रालय तथा निकायगत समन्वय र बजेट आर्थिक हिसाबले हामी संलग्न रहन्छौँ र प्रत्येक मन्त्रालय र निकायका यस्ता बजेटहरूप्रति हामी पनि सजग सचेत छौँ र आगामी दिनमा हामी अझै यसलाई सबल कसरी बनाउने र कसरी हामीले अपेक्षित हाम्रो उद्देश्य प्राप्त गर्ने भन्ने विषयमा हामी अगाडि जान्छौँ। हामी संयुक्त रूपमा अगाडि बढिरहेको बिहोरा निवेदन गर्न चाहे धन्यवाद।
अहिले कोरोनाको दोस्रो लहर सुरु भएको सरकारले जनाएको छ। कोरोनाका लक्षणहरू कस्ता कस्ता हुन सक्छन्?
ज्वरो आउनु, खोकी लाग्नु तथा स्यास्या हुनु।
जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्छ।
अत्यन्तै सघन संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
कोरोनाका लक्षण र रोकथामका उपाय बारेमा समयमा नै जानकारी लिउँ र अरूलाई पनि जानकारी दिउँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र 300
यति बेला हामीसँग कार्यक्रमका लागि संयुक्त राष्ट्र सङ्घीय महासन्धि सिड कमिटीका सदस्य वन्दना राणाज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। वन्दना राणाज्यू नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ।
नमस्कार।
यो सिड भनेको के रहेछ, यसलाई सामान्य जनमानसमा हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई कसरी बुझाउने हो?
सिडो भनिन्छ यसलाई अङ्ग्रेजीमा।
हजुर।
यसको चाहिँ नि पुरा फर्म Convention on the Elimination of All Forms of Discrimination Against Women, महिलामाथि हुने सबै किसिमको विभेद उन्मूलन गर्ने महासन्धि हो यो संयुक्त राष्ट्र सङ्घको। संयुक्त राष्ट्र सङ्घको 9 महासन्धि छ। मानव अधिकारलाई अनुगमन गर्नको लागि राष्ट्र सदस्यहरूले त्यसलाई कसरी पालना गरेको छ भनेर, त्यो 9 महासन्धि मध्ये यो एउटा महिला को हक हित महिला को अधिकार महिला माथि हुने विभेदलाई अन्त गर्ने महासन्धि यसरी बुझ्दाखेरि राम्रो होला।
छिड कमिटीले नेपाल सरकारलाई के कस्ता सुझाव दिइरहेको छ दियो?
अब यो महासन्धि भएको हुनाले नेपाल पक्ष राष्ट्र भएको भएर 1991 नै अनुमोदन गरेको छ यो महासन्धिलाई। नेपालले हरेक चार चार वर्षमा आवेदिक प्रतिवेदन बुझाउन पर्ने हुन्छ सिड समितिलाई, र सिड समितिले त्यसको अध्ययन गर्छ। वैकल्पिक प्रतिवेदनहरू, छाया प्रतिवेदनहरू, यहाँ कार्यरत संयुक्त राष्ट्र संघका निकायहरूले पठाएको प्रतिवेदन, मानवाधिकार आयोगले पठाएको प्रतिवेदन, सबैको प्रतिवेदन अध्ययन गरेर सिडक कमिटीले पक्ष राष्ट्र नेपाललाई आमन्त्रण गर्छ जेनिभामा डायलगको लागि, संवादको लागि, त्यसलाई रचनात्मक संवाद भनिन्छ, जहाँ चाहिँ नि त्यो अध्ययन गरेको आधारमा सिडक कमिटीले प्रश्न गर्छ, राम्रो गरेको कुरालाई सराहना पनि गर्छ, कहाँनिर ग्याप छ, के कस्ता कमजोरी छन्, के गर्न जरुरी छ अर्को चार वर्षमा भनेर सुझाव दिने गर्छ। र नेपालले आफ्नो छैठौँ आवेदिक प्रतिवेदन 2018 सालमा 2.5 वर्ष अगाडि जति नोभेम्बरमा पेश गरेको हो, त्यहाँ कन्स्ट्रक्ट संवादमा नेपाल उपस्थित भएको हो नोभेम्बरमा, र त्यो बेलामा उपस्थित हुँदाखेरि नेपालले चार वर्ष भनेको झन्डै 2011 प्रतिवेदन पेश गरेपछि 2018 आएको हो, त्यो चाहिँ नि भूकम्पले गर्दा ढिलाइ भएको हो, नेपालमा गएको भूकम्पले गर्दा। त्यो अवधिमा अब नेपाललाई के के सुझाव दिएको, नेपालसँग चाहिँ तत्कालको रूपमा सराहना गर्ने कुरा, एउटा संविधानलाई, नयाँ संविधानलाई आएको कुरालाई पनि सराहना नै गरेको थियो, धेरै लैङ्गिक समानता सम्बन्धी कानुनहरू अगाडि ल्याएको कुरामा पनि राम्रो गरेको थियो। मुख्य कुरामा जति पनि विभेदहरू संविधानमा छन् त्यो कुरालाई परिमार्जन गर्न पर्ने, महिलामाथि कुनै पनि किसिमको विभेद हुन नपर्ने, न्यायमा प्रभावकारी पहुँच हुन पर्ने, ग्रामीण महिला, सीमान्तकृत महिला, यौनिक अल्पसंख्यक महिलाहरू, जनजाति महिला, अपाङ्गता भएका महिलाहरू, दलित महिलाहरूलाई हरेक किसिमको सुविधा र राज्यको विभिन्न संयन्त्रमा सहभागिता हुनुपर्ने कुराहरू, आप्रवासी महिलाहरूको हक अधिकारको कुरा समानताको आधारमा प्रवर्धन गरिनुपर्ने, कुनै पनि रोक्का हुन नहुने तर उनीहरूको सुरक्षा सुनिश्चित गर्नपर्ने कुराहरू, त्यस्तै गरेर परम्परागत हानिकारक अभ्यासहरूलाई सम्बोधन गरिनपर्ने कानुनी रूपमा, यो कुरामा चाहिँ त्यो त्यस बेला भर्खरै चौपदीको कानुन अगाडि आएको हुनाले त्यसलाई सराहना पनि गर्दै त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन भएको कुराको पनि अनुगमन गर्नपर्ने, र विभिन्न क्षेत्रमा महिलाको सहभागिता बढाउनको लागि सकारात्मक विभेद विशेष प्रावधानको प्रक्रिया अप्नाएर अगाडि लगिन पर्ने कुराहरू, पीडित महिलाहरूको लागि पर्याप्त आश्रय शिविर नभएको र आश्रय शिविरहरू स्थापना गर्नुको साथै विद्यमान आश्रय शिविरहरूमा आवश्यक पर्ने पूर्वाधार, जनशक्ति र बजेट कोष पनि हुन पर्ने भन्ने कुराहरू, महिला बालक र बालिका बिचमा विभेद हुन नहुने र विशेष गरेर बढ्दो यौन हिंसा त्यो पनि धेरै जसो बालिकाहरूमा भएको कुराले पनि उमेर उपयुक्त यौन शिक्षा प्रणालीमा समावेश हुनपर्ने कुराहरू थियो। स्वास्थ्यको पहुँचको कुराहरू छन् होइन, स्वास्थ्य कर्मीहरू संवेदनशील हुनपर्ने कुराहरूदेखि लिएर महिलामाथि हुने हिंसा अन्त्य गर्नको लागि पुरुषहरूको संलग्नताको लागि सरकारले के कस्तो कार्यक्रम गरेको छ, अब तालिमहरू गरेका छ भनेर मात्र हुँदैन, यसको खण्डीकृत तथ्याङ्क राख्न पर्ने कुराहरू, समानतामा आधारित नागरिकता नागरिकले पाउन पर्ने विभेद भएको कुरालाई त्यसलाई चाहिँ सम्बोधन गरिन पर्ने भन्ने कुरा चाहिँ उठाएको चाहिँ मैले अहिले सबै सम्झिँदाखेरि
यो नागरिकताको कुरो गर्दाखेरि यहीँनिर अझ बढी अब अल्पसङ्ख्यकका दिदीबहिनीहरूले हाम्रो त सुनवाई नै हुने होइन कि क्या हो भन्ने कुरा अझै पनि गर्नुहुन्छ यस विषयमा, अब यहाँनिर कस्तो खालको भूमिका निर्वाह गर्नुपर्छ होला, नागरिक समाजको पनि उत्तिकै भूमिका हुन्छ होला?
हजुर, होइन, म त फेरि अब एउटा नागरिक समाजकै ब्याकग्राउन्डबाट आएको मान्छे हो होइन, सिडो कमिटीमा सदस्य विज्ञ सदस्य हुनुभन्दा अगाडि पनि म लामो समयसम्म अहिले 3 दशक भइसक्यो यही क्षेत्रमा कार्यरत छु, र त्यो क्षेत्रमा कार्यरतको हिसाबले पनि मलाई चाहिँ कस्तो लाग्छ भने सिडो कमिटीले हावाको भरमा युएनले यस्तो भन्छ त्यसरी यस्तो गर भनेर दिएको सुझाव होइन के, सबै राष्ट्रलाई दिइने सुझाव पनि होइन त्यो, हरेक राष्ट्रलाई गर्छ त्यो चार चार वर्षमा, नेपालकै लागि पुरा अध्ययन यति विस्तृत रूपमा अध्ययन गरेर अनुगमन गरिएर दिएको सुझाव हो नि त,
भनेपछि त हामीले पनि त सुधार गर्दै अगाडि जाने एउटा प्रतिबद्धता त छ नि त, पछाडि त कोही पनि जाँदैन होइन। तर हामी कहाँ अनुगमन गर्ने संयन्त्रहरू प्रक्रियाहरू सधैँ छैन भने पनि हुन्छ। सिडो कमिटीले दिएको सुझावहरू हाम्रो लागि असाध्यै महत्त्वपूर्ण हो, हामीले नै गर्नपर्ने काम सिडोले गरिदिएको जस्तो हो। त्यो कुरा त सिडो कमिटीले गरिदिएको कुरालाई आखिर हामीले योजना बनाउँछौँ, वार्षिक योजना हुन्छ, कार्यक्रम हुन्छ स्थानीय तहमा, प्रादेशिक तहमा, सङ्घीय तहमा, भनेपछि महिला हक हित अधिकारको कुरा र लैङ्गिक समानता प्रवर्धन गर्ने कुराहरू पनि कार्यक्रममा परेकै हुन्छ। त्यो पार्दाखेरि हामीले सिडोकले दिएको सुझावलाई रेफरेन्स गरिने हो भने हामीलाई एकदमै आधिकारिक र तथ्यमा आधारित सुझावहरू हाम्रो समावेश गर्न सक्यौँ भने त्यही अनुसारले जनशक्ति पनि परिचालन हुन्छ, बजेट पनि परिचालन हुन्छ होइन। धेरै कामहरू धेरै विस्तृत रूपमा आफैले गर्नपर्ने हुँदैन समग्र रूपमा। र अहिले चाहिँ नि हामीले सातैवटा प्रदेशमा जेठसम्ममा प्रदेशको वार्षिक कार्यक्रम बन्छ, र त्यो वार्षिक कार्यक्रम बन्दाखेरि किनभने सिडो कमिटीले के भनेको थियो भने अस्ति 2018 तिनीहरूको त अहिले नयाँ संरचनामा गइसक्यो, तिनीहरूको यहाँ खालि केन्द्र सरकारले गरेको कुरा आयो, प्रादेशिक कुराहरू के छन् त, अर्को रिपोर्टसम्ममा प्रादेशिक कुराहरू पनि आउन पर्यो भन्ने कुरा चासो दिएको भएर पनि एउटा सिम्पल कुराले सातैवटा प्रदेशमा हामीले त्यहाँका मुख्य मुख्य मन्त्रालयका सचिव स्तरीय निर्णायक तहमा रहेका कर्मचारी व्यक्तित्वहरू पदाधिकारीहरूसँग एउटा उच्च स्तरीय परामर्श बैठक जस्तो, जहाँ चाहिँ नि तपाईँहरूको कार्यक्रम बन्दै नै छ, त्यो बन्नुभन्दा अगाडि लैङ्गिक समानताका कुराहरू हरेक प्रदेशले गर्छु भनेकै छ प्रतिबद्धता, त्यो गर्दाखेरि यो कुरा सिडोले दिएको सुझाव मध्ये प्रदेशसँग सान्दर्भिक हुने सुझावहरू यो छन्, यो कुराहरू तपाईँको कार्यक्रममा पारिदियौँ भने त्यो कार्यक्रम चाहिँ सान्दर्भिक हुन्छ, काम गर्न पनि सजिलो हुन्छ, उपयुक्त बजेट पनि छुट्टिन्छ भनेर तिनवटा प्रदेशमा चाहिँ हामीले गर्न भ्यायौँ होइन, भङ्गडी, जनकपुर र गण्डकी पोखरामा गर्न भ्यायौँ। अहिले अब लकडाउन र कोभिडको अवस्थाले अरू प्रदेशमा गर्न भ्याइएको छैन, हुन चाहिँ अब अहिले सोचिरहेछौँ जेठ पछि नै भयो भने पनि त्यसलाई निरन्तरता दिन्छौँ। सो मलाई नागरिक समाजको रोल के लाग्छ भने प्रदेशले कहिले कार्यक्रम बनाउँछ होइन, त्यो कार्यक्रम बनाउँदाखेरि नागरिक समाजसँग सहकार्य गर्नपर्ने, त्यो सिडोले पनि भन्छ है हरेक कार्यक्रम बनाउँदाखेरि नागरिक समाजसँग परामर्श गर्नपर्ने, त्यो परामर्श गर्ने बैठक राख्छ कि राख्दैन, नागरिक समाजले सिडोले दिएको सुझावलाई अध्ययन गरेर जान पर्यो, ती सुझावहरू मध्ये प्रदेशसँग सान्दर्भिक आफ्नो आफ्नो प्रदेशसँग सान्दर्भिक सुझावहरू परेका छन् कि छैनन्, छैनन् भने त्यो सुझाव दिन पर्यो, त्यसको लागि प्रेसर क्रिएट गर्न पर्यो होइन। र त्यो कार्यक्रममा परेपछि त्यसको कार्यान्वयनको लागि सहयात्रै भनौँ सहकार्यको माध्यमबाट पनि त्यसलाई चाहिँ कार्यान्वयन गर्नलाई कसरी अगाडि लग्न सकिन्छ वर्षभरि, र अर्कोपल्ट रिपोर्ट गर्दा के गरेन के चाहिँ गर्न सकेन भन्ने कुराको पनि अनुगमन गऱ्यौँ भने सायद हामी सही ट्र्याकमा अगाडि जान सक्छौँ। सिडोलाई अब 2022 नोभेम्बरमा रिपोर्ट गर्नुपर्छ होइन, अब डेढ वर्ष बाँकी छ, त्यो बेलासम्म खालि केन्द्र सरकारले गरेको कुरा मात्र होइन, किनभने अस्ति जनकपुरमा गण्डकीमा गर्दाखेरि हामीले त्यो सुझावहरू राख्दाखेरि उहाँहरूले सचिवज्यूहरूले कति भन्नुभयो, ए यो कुरा त भइसकेको छ हाम्रो यसमा यो भइ, त्यो हामीलाई नै थाहा थिएन, महिला मन्त्रालयको प्रतिनिधिज्यू पनि हुनुहुन्थ्यो होइन, उहाँहरूले नै भन्नुभयो ल हामीलाई नै थाहा थिएन, यो त रिपोर्ट गर्दाखेरि प्रदेशमा यो भएको छ भनेर पनि रिपोर्ट गर्ने मौका पाइयो होइन भन्ने कुराहरू पनि छन्।
हजुर राणाज्यू, अब यो स्थानीय सरकारले त अझ ग्राउन्ड लेभलमै काम गर्छ, यो स्थानीय सरकारसँग झनै कसरी नजिक हुन सकिन्छ होला?
हजुर यहाँले एकदमै ठिक भन्नुभयो होइन, अब मैले त अब अहिले खालि प्रदेश सरकारहरूमा म आफै व्यक्तिगत रूपमा साथीको माध्यमबाट दुई चारवटा प्रदेशहरूमा सचिव स्तरीय लेभलको मात्रै गर्नलाई भ्याएका छौँ। एकदमै महत्त्वपूर्ण कुरा स्थानीय तहमा थाहा नै छैन यो कुराहरू होइन, यो सुझावहरू राख्न सकिने सजिलैसँग, खास हाम्रो फोकल मिनिस्ट्री महिला मन्त्रालय हो है, र महिला मन्त्रालयसँगै हामीले सहकार्य पनि गर्न कोसिस गरिरहेका छौँ, सरकारलाई पनि यो सिडोका कुराहरू सुझावहरूलाई स्थानीय तहसम्म लग्नुपर्छ, एउटा संयन्त्र र प्रक्रिया खडा गरिदिएपछि पछि आफै आफै हुन्छ नि त, सहकार्य नै गर्ने हो होइन. तर मलाई पनि खड्किरहेको कुरा हो यो स्थानीय तहमा लग्न पर्छ भनेर, तपाईँ हामीले जवाब सृजना गर्नुपर्छ नागरिक समाजले, मिडियाले होइन, र सरकारी संयन्त्रहरूसँग आवश्यक परेको सहकार्य गर्नुपर्छ लाग्छ.
उहाँ हुनुहुन्थ्यो संयुक्त राष्ट्र संघीय महासन्धि सिडका कमिटी सदस्य वन्दना राणाज्यू हामीसँग कुराकानी गर्दै. मानवाधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ. हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय, पोखरा. हामीलाई इमेलमा pokhara@insec.org.npमा पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ. मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ. कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी साथै इन्सेक टिमलाई बिदा दिनुहोस्. नमस्कार.